नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। अविरल वर्षापछि आएको बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। विशेष गरी मृतकको संख्या अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने 200 भन्दा बढ़ी नागेको छ। केही व्यक्तिहरू अझै हराइरहेका छन्। सरकारले आजदेखि 3 दिन राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै 3 दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ। त्यस्तै मृतकका परिवारलाई जनै 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। सँगै राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले 1 अर्ब रूपियाँ उपलब्ध गराउने निर्णय पनि भएको छ। यो सँगै बाढ़ी पहिरोका कारण विशेष गरी यातायात क्षेत्र प्रभावित भएको छ। राजमार्गहरू छेदविच्छेद भएका छन्। राजमार्गहरूमा अहिले पनि पहिरो आउने क्रम रोकिएको छैन। विशेष गरी पृथ्वी राजमार्गमा हिजो साँझ सुक्खा पहिरो गयो र त्यसलाई करिब 3-4 घण्टापछि हटाइएर दुईतर्फी आवागमन सुचारू गरिएका समाचारहरू बाहिर आएका छन्। अर्कोतर्फ यो बाढ़ी पहिरोले विशेष गरी जलविद्युत आयोजनाहरू ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, जसबाट चाहिँ विद्युत उत्पादनै बन्द भएका जानकारीहरू पनि आएका छन्। विशेष गरी माथिल्लो तामाकोशी जुन 456 मेगावाटको क्षमताको छ, सो आयोजना पनि यो बाढ़ी पहिरोका कारण प्रभावित भएको छ। यो आयोजनाबाट विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अर्कोतर्फ ऊर्जातर्फ विशेष गरी प्रारम्भिक विवरणमा 3 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति भएको विवरण ऊर्जा मन्त्रालयले दिएको छ। मन्त्रालयले कुल 625 मेगावाट जड़ी क्षमताका 1 दर्जन भन्दा बढ़ी संचालनमा रहेका जलविद्युत आयोजनामा क्षति भएको जनाएको छ। यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इफानले निजी क्षेत्रका जलविद्युत आयोजना मध्ये 20 भन्दा बढ़ी आयोजनामा क्षति पुगेको, आयोजना प्रभावित भएको जनाएको छ। कतिपय विद्युत आयोजनाको उत्पादन पनि बन्द भएको जनाइएको छ। आज हामी विस्तारै बलियो बन्दै गएको ऊर्जा क्षेत्र, बाढ़ी पहिरोले यस क्षेत्रमा पारेको प्रभाव, क्षति पुगेका जलविद्युत आयोजना पुननिर्माण अब कसरी गर्न सकिन्छ, यिनै विषयमा स्वतन्त्र ऊर्जा उत्पादक हरूको संस्था इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब सबै क्षेत्र प्रभावित भएको छ यो बाढ़ी पहिरोका कारण, विशेष गरी अब ऊर्जा क्षेत्रलाई चाहिँ ठूलो क्षति पुगेको छ। अब यसको भनौं न पुननिर्माणमा ठूलो रकम पनि जान्छ, ठूलो धेरै समय पनि खर्च हुने देखिन्छ। यो सन्दर्भमा यहाँहरूलाई प्राप्त पछिल्लो क्षतिको विवरण चाहिँ कस्तो छ, विशेष गरी निजी ऊर्जा उत्पादकहरूले बनाइरहेका ऊर्जा यो विद्युत यो आयोजनाहरूको क्षति चाहिँ कस्तो छ अहिले?
यसो यो अहिलेको एकदमै भनौँ न राष्ट्रले नै शोक मनाउन खोजिरहेको छ यो हेर्दाखेरि, र अर्को जस्तो काठमाडौँमै पनि बाढीको प्रभाव हेर्दाखेरि त्यो रूपले जति क्षति हुनुपर्ने त्यो रूपले क्षति भएको चाहिँ देखिँदैन, किनभने संरचनाहरू अलिकति बलिया हुँदै गएका हुन् कि भन्ने खालको जस्तो पनि फिल हुन्छ। तथापि हाम्रो अहिले हेर्दाखेरि झन्डै झन्डै 24 वटा जति प्रोजेक्टलाई क्षति पुर्याएको छ यसले, र सबभन्दा ठुलो त अब विद्युत प्राधिकरणको नेपाल सरकारले गरेको तामाकोशीलाई अलिकति ठुलो क्षति पुर्याएर छ। त्यसले गर्दाखेरि 400 बत्ती बलिरहेको प्रोजेक्टको 456 मेगावाटको प्रोजेक्ट रोकिनु भनेको पनि ठुलै क्षति हो। र निजी क्षेत्रहरूको अनि अर्को चाहिँ ट्रान्समिसन लाइनहरू अब पहाडबाट लिएर जानुपर्ने, त्यसमा चाहिँ ट्रान्समिसन लाइनहरू ढल्या छ, त्यसले गर्दाखेरि चाहिँ त्यो नवनन्जेलसम्म कति विद्युत चाहिँ प्रवाह हुन नसक्ने स्थिति भएर झन्डै 1,100 मेगावाटको बिजुलीहरू चाहिँ प्रवाहमा रोकिया थिए। तथापि अब कतिपय त अब तुरुन्तै बनाएर चल्न थालिसकेका छन्, र कन्स्ट्रक्सनमा भएका आयोजना र केही बत्ती बलेका आयोजनाहरूलाई चाहिँ अलिकति क्षति पुर्याएको छ। 1-2 वटा प्रोजेक्ट चाहिँ अब एकदमै बाढीको कारणले गर्दाखेरि डुब्या छन्, यसलाई चाहिँ अब चाँडोभन्दा चाँडो बनाउनु पर्ने हुन्छ। र अहिलेसम्मकै हेर्दाखेरि झनै 2.5-3 अरब जति क्षति देखिन्छ प्रारम्भिक हेर्दाखेरि। अब यो बढेर जान पनि सक्छ र अब यसमा चाहिँ अब कतिपयमा अब पछि पानी घटिसकेपछि अब कतिपय नहुन घटेर जान पनि सक्ने स्थिति हुन्छ। त्यसले गर्दाखेरि अहिले हेर्दाखेरि चाहिँ त्यो खालको देखिन्छ।
अब यति क्षति भयो, उत्पादन पनि बन्द भएका आयोजनाहरू छन्। अब ठूलो आयोजना माथिल्लो तामाकोशीको आयोजना, यो चाहिँ विद्युत उत्पादन बन्द भइसकेको छ। यति हुँदा पनि अहिले चाहिँ विद्युत प्रवाह यथावत रूपमा भइरहेको छ, यसलाई चाहिँ एउटा सकारात्मक रूपमा पनि लिनुपर्छ। अब यसले चाहिँ विद्युत प्रवाहमा अब भनौं न ग्राहकको घरसम्म यो बिजुली चाहिँ अहिले पुगिरहेको अवस्था छ, यसलाई कुनै के अप्ठ्यारो पर्ने सन्दर्भमा चाहिँ के आकलन गर्न सकिन्छ आगामी दिनमा?
जस्तो अहिले हामीले झनझनै 850 मेगावाट जति चाहिँ इन्डियामा बेचिराखेको थियो अहिले, र अब अहिले चाहिँ सबभन्दा पहिले प्रायोरिटी भनेको देशभित्र खपत गर्ने हो र उब्रेको बिजुली मात्रै बिक्री गर्ने हो। त्यसैले गर्दाखेरि अहिले जस्तो तुरन्तलाई चाहिँ बाहिर जाने बिजुली चाहिँ रोकिया छ। हिजो अस्तिको उसमा 200 मेगावाट मात्रै पठाइरहेको थियो, त्यसले अब अहिले तुरन्तै बाहिर बेच्न सक्दैनौँ। थोरै त अब अलिअलि सक्ने होला, त्यसपछि त्यो रोकिया छ एउटा, र आन्तरिक खपतमा चाहिँ पुगिरहेको छ अहिलेलाई। अब यसलाई चाँडोभन्दा चाँडो बनाउन सकेन भने अब हिउँ त आइसक्यो। हिउँदमा हुन त पहिला पनि हामीले इन्डियाबाट किनेरै बिजुलीले इम्पोर्ट गरेरै हामीले लोड सेडिङ अन्त गरिरहेको थियो नेपालमा, र अलिक बढी किन्नुपर्ने हुनसक्छ है यो वर्षमा। त्यसले गर्दाखेरि अब जतिपय बिग्रिएर बसेका प्रोजेक्टहरू छन् तामाकोशी लगायतका, किनकि तामाकोशीले गर्दाखेरि ठुलो इफेक्ट पर्न सक्छ, किनकि ठुलो प्रोजेक्ट भयो, एउटै ठुलो प्रोजेक्ट रोकिँदाखेरि त्यो लगायतका अरू निजी क्षेत्रका प्रोजेक्टहरूलाई चाहिँ चाँडोभन्दा चाँडो यसलाई कसरी बनाउन सकिन्छ भन्ने कुरातर्फ चाहिँ सरकारले अलिकति ध्यान जानु जरुरी छ एउटा कुरा। र अर्को कुरा, क्षति भनेको के हुँदो रहेछ भने, जस्तो दुई खाले क्षति म अस्तिदेखि भनिरहेको छु। एउटा कुरा, डाइरेक्टली प्रोजेक्ट बाढी आयो, के अरे क्षति गर्यो, कुनै संरचनाहरू भत्कायो अथवा पानीले डुबायो, बनिरहेको पोलहरू ढाल्यो, त्यो एउटा क्षति हुँदो रहेछ। अर्को क्षति चाहिँ के देख्यो भने, जस्तो अहिले थुप्रै ठाउँमा जाने बाटाहरू बिग्रिया छन्, पुलहरू भत्किया छन्, र कतिपय ठाउँमा हेर्दाखेरि त्यसलाई चाहिँ लामो समय लाग्ला कि जस्तो देखिन्छ, किनकि पुलै बनाउनु पर्यो भने त समय लाग्न सक्छ। र हाम्रा चाहिँ राम्रो बाटोको आवश्यकता पर्छ, हाम्रा कतिपय सामानहरू लानलाई ठुल्ठुला ट्रकहरू जानुपर्ने हुनसक्छ। र जस्तो अहिले 24 प्रोजेक्टलाई क्षति भए तापनि थुप्रै प्रोजेक्टहरूलाई डाइरेक्टली केही पनि क्षति भएको छैन, तर बाटो नभएको कारणले गर्दाखेरि अब तिनीहरू बनिरहेका प्रोजेक्टहरूको, कन्स्ट्रक्सन भइरहेका प्रोजेक्टहरू रोकिनुपर्ने अवस्थामा आउन सक्छन् अब हेर्दाखेरि। र एउटा पुलले गर्दाखेरि 10 प्रोजेक्टलाई असर गर्न सक्छ, एउटा बाटोले गर्दाखेरि 10-15 प्रोजेक्टलाई असर गर्न सक्छ। र यो यदि समयमा बनिदिएन भने बनिरहेका प्रोजेक्टहरूको चाहिँ जस्तो समय लम्बिन सक्छ, अर्को कस्ट बढ्न सक्छ। अनि जस्तो व्यापारिक उत्पादन मिति भनेर हामीले एउटा समयमा बिजुली उत्पादन गर्छौँ भनेर विद्युत उत्पादन गर्न लेखेर दिएका हुन्छौँ, त्यो समय बढ्न सक्छ। अर्को कुरा, जेनेरेसन लाइसेन्स त हामीले फिक्स म्याद हुन्छ हाम्रो 30 वर्षभित्रमा भनेर जेनेरेसन लाइसेन्स दिया हुन्छ, त्यसको अवधि घट्न सक्छ। त्यसले इन्डाइरेक्टली लसहरू चाहिँ एकदमै थुप्रो छ यसको। त्यसले गर्दाखेरि सरकारले गम्भीर भएर अब क्षति नहुनुपर्ने भइहाल्यो, तर यो क्षतिबाट कसरी बाहिर निस्किने र यी जलविद्युत आयोजनाहरूलाई चाहिँ कसरी चाँडोभन्दा चाँडो बनाउन सक्ने र सरकारले गर्नुपर्ने कुरा, जस्तो यो त यो कसैले गरेर गर्छु भनेर भएको कुरा होइन। त्यसैले गर्दाखेरि सरकारले गर्नुपर्ने कुरा, नीतिगत सुधारहरू गरिदिनुपर्ने, सरकारले दिनुपर्ने फेसिलिटीहरू, डकुमेन्टेसनमा केही गरिदिनुपर्ने कुराहरू, जस्तो व्यापारिक उत्पादन मिति हामीले त अब नसक्ने भयौँ, किनकि अब यसले त 1-2 वर्ष लम्बिने भयो होइन, त्यो सारिदिने कुराहरू, जेनेरेसन यो जेनेरेसन लाइसेन्सको अवधि थप गरिदिने कुराहरू चाहिँ सरकारले सोच दिनुपर्छ भनेर भनिराखेको छौँ हामीले। अब अर्को कुरा सबभन्दा समस्या के छ भने कतिपय आयोजनाहरू बिजुली बलिसकेका थिए, बिजुली बलिसकेका कुरालाई त जसरी भए पनि चाँडो भन्दा चाँडो चाहिँ यसलाई चाहिँ बनाउनु पर्यो, बनाएर बिजुली उत्पादन गर्न थाल्नु पर्यो, नत्र भने अब बर्खा आइसक्यो, हिउँद आइसक्यो, अब सबै बिजुली हामीले भारतबाट किनेर ल्याएरै लोड सेडिङ हटाउँछौँ भन्नु त सम्भव छैन। किनभने लास्ट इयर पनि हामीले देख्यौँ झन्झनै भारतले बिजुली दिँदैन कि लोड सेडिङ हुन्छ कि भनेर एउटा ठुलै हल्ला भइसकेको थियो होइन, र उसलाई पनि बिजुली चाहिने होला। त्यसले हाम्रा उत्पादन भइसकेका जति प्रोजेक्टहरू थिए यिनीहरूलाई चाँडोभन्दा चाँडो कसरी ल्याउने भन्नेतिर एउटा सोच्नुपर्छ। र अर्को कुरा के छ भने जस्तो योभन्दा पहिला एक वर्ष अगाडिसम्म यी मर्मत सम्हारका लागि सामानहरू ल्याउँदाखेरि 1% राजस्व तिरेर छुट्ने चलन थियो, र यो एक वर्ष अगाडि चाहिँ बजेट मार्फत चाहिँ यसलाई 28% बनाइयो। र हामी अहिले पनि सरकारलाई के भनिरहेको छौँ भने यो पहिलादेखि नै विद्युत ऐनमै छ, ऐनमा भएका कुराहरूलाई कम्तीमा केही नियमलाई लगाइदिनु पर्यो, पहिलाको 1% छुट्याउने व्यवस्था गरिदिनु पर्यो, किनभने त्यसै पनि मारमा परेका प्रोजेक्टहरूलाई अझ यो ट्याक्स बढाइदियो भने त भोलि कसरी बनाउन समय बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा हुन्छ। त्यस कारणले कम्तीमा पहिलादेखि सुविधा पाइरहेका कुराहरूलाई यथावत गरिदिनु पर्यो, र चाँडोभन्दा चाँडो कसरी हामीले चाहिँ बनाउन सक्छौँ, सरकारले के फेसिलिट गरिदिन सक्छ, हामीलाई छुट्टै पैसा देऊ त भनेको छैनौँ, हामीले के गर्न सक्छ त्यो गरिदिनु पर्यो। अर्को कुरा राष्ट्र ब्याङ्कलाई भनेर पुनर्कर्जा दिन सकिन्छ भने यसलाई चाहिँ त्यो व्यवस्था गरिदिनु पर्यो, किनभने सर्टेन पुँजी हाम्रो चाहिँ इन्कम फिक्स हुन्छ, त्योभन्दा बढी इन्कम त हुँदैन विद्युत प्राधिकरणहरूको, रेट त बढेर जाँदैन हाम्रो, त्यसले गर्दाखेरि केही सुविधाहरू दिन सकिन्छ भने त्यसलाई चाहिँ गरिदिनु पर्यो भन्दा हामीले अब ऊर्जा मन्त्रालयलाई पनि हामीले भनिरहेका छौँ, अर्थ मन्त्रालयलाई अब सबभन्दा सरकारले अब गरिदिनु पर्ने भन्ने कुरा चाहिँ जस्तो अब थुप्रै क्षति त भइहाल्यो, क्षति भए तापनि हामीले बिमा गरेका हुन्छ सबै प्रोजेक्टहरूलाई, बिमा कम्पनीहरूले समयमा भुक्तानी नदिने भन्ने खालको हुनसक्छ कतिपय ठाउँमा। अब राज्यले सरकारले अर्थ ऊर्जा मन्त्रालयलाई अस्ति हामीले अनुरोध पनि गऱ्यौँ अर्थ मन्त्रालयलाई राखेर बिमा कम्पनीहरूलाई राखेर कम्तीमा एउटा प्रारम्भिक अध्ययन गरेर त्यसमा सर्टेन पैसाहरू दिन थाल्यो भने उनीहरूले प्रोजेक्ट बनाउन थाल्छन्, प्रोजेक्ट बनाउन थाल्यो भने समयमै नै प्रोजेक्ट आउन सक्ने खालको हुन्छ, त्यसले धेरै ठुलो अब फर्दर खेती गर्दैन भनेर हामीले बिमा कम्पनीलाई पनि एउटा निर्देशन दिनुपर्छ भनेर हामीले नेपाल सरकारलाई हामीले भनिरहेका छौँ। त्यस कारणले गर्दा सबै मिलेर सरकार यदि सरकारले अलिकति पोजिटिभली अगाडि बढिदियो भने र सरकारले गर्नुपर्ने कामहरू गरिदियो भने हामी नै यी क्षेत्रले पनि हामी त जति चाँडोभन्दा चाँडो यसलाई बनाउन सक्यो भने हामीलाई त ठुलो फाइनेन्सियल घाटा हुन्छ, पैसा त हामीले तिर्नुपर्ने हुन्छ, ब्याज तिर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि हामी निजी क्षेत्र कसरी हुन्छ यसलाई चाँडोभन्दा चाँडो ल्याउन कोसिस गर्छौँ, र सरकारले गरिदिनुपर्ने कुराहरू त पहिलादेखि दिन्छु भनेर गर्छु भनिरहेका कुराहरूलाई चाहिँ समयमा गरिदियो भने यसलाई चाहिँ
भनेपछि अब सरकारले केही नीतिगत सुधार सँगै राहत चाहिँ यो जुन क्षति पुगेको छ निजी क्षेत्रले बनाएका विद्युत आयोजनाहरूमा त्यो सरकारले केही राहत र नीतिगत सुधार गरिदिएमा छिटोभन्दा छिटो चाहिँ ती आयोजनाहरूबाट विद्युत उत्पादन हुन सक्ने सम्भावना छ। अर्कोतर्फ अब केही दिनमा नेपाल भारत र बंगलादेश बीच विद्युत व्यापार सम्बन्धी एउटा त्रिपक्षीय सम्झौता हुने विषय पनि आएको छ, अब यसको प्रभाव चाहिँ समग्र ऊर्जा क्षेत्रमा कस्तो देखेला कि अब नेपालबाट सजिलै यो सम्झौतापछि भारतमा अहिले हुँदै आएको 650 मेगावाट भनौँ 600 देखि 850 विद्युत निर्यात भइरहेको थियो, अब यसलाई चाहिँ बढाउँदै बंगलादेशसम्म लाने सम्भावनामा अब कस्तो खालको यो सम्झौतापछि कस्तो सम्भावना देख्नुहुन्छ यहाँहरू?
जस्तो नेपालमा अब भनौँ न पहिला हामीले 83,000 मेगावाट भन्थ्यौँ, त्यसपछि 1,20,000 भन्यौँ होइन, अहिले सरकारी डाटाले 2,00,000 मेगावाटसम्म उत्पादन हुन सक्छ भनेर भन्न थालिसकेका छन् होइन. अब हाम्रो त्यो खालको पोटेन्सियल छ नेपालमा. अब अहिले हेर्दाखेरि पनि जस्तो भारतले 10 वर्षमा 10,000 मेगावाट किन्ने भन्ने एउटा सम्झौता पश्चात नेपाल सरकारले 2035 सालसम्म 28,500 मेगावाट बिजुली उत्पादन गर्ने भनेर लक्ष्य लिनको लागि एउटा एक खालको तयारी गरिसकेका छ र यसलाई अफिसियली अब क्याबिनेटबाट स्वीकृत हुन बाँकी छ. अब हामीले उत्पादन गर्नुपर्ने धेरै नै छ र धेरैमा जतिसुकै धेरै भइसके पनि हामीले नेपालभित्र खपत गर्ने भनेको धेरै बिजुली त खपत गर्न सक्दैनौँ. अहिलेसम्मको डेटा अहिलेको यो 28,500 कुरा गर्दाखेरि 13,500 मेगावाट चाहिँ नेपालभित्र खपत गर्ने भनेर भनेको छ. बढी भएका बिजुली त हामीले काहीँ न काहीँ बेच्नै पर्छ नि. भारतमा बेच्नु पर्ला, चिनमा बेच्नु पर्ला, अथवा बङ्गलादेशमा बेच्नु पर्ला. हामीले सम्भावना भएका देशहरू त यिनीहरू नै हुन्. फेरि जस्तो भारतमा बेच्नलाई सजिलो छ, यहाँबाट छिरै छ, र चाइनामा अब त्यो खालको पोटेन्सियल त छैन, तर 2,400 मेगावाट जान सक्छ छिमेकी अब बोर्डरका छेउछाउको ठाउँहरूमा. र बङ्गलादेश भनेको चाहिँ बिचमा भारत पर्छ र उसलाई बिजुलीको माग पनि धेरै छ. जस्तो 9,000 मेगावाट 2040सम्म चाहिँ 9,000 मेगावाट बिजुली आवश्यक पर्छ र नेपालबाट इम्पोर्ट गर्ने भन्ने खालको उनीहरूको पनि लक्ष्य छ एउटा. र त्यसको लागि कम्तीमा 40 मेगावाट हामीले बिजुली बेच्न सक्यौँ भने उसलाई 40 मेगावाट धेरै त होइन, तर यो 3 देशको बिचमा सम्झौता भएर 40 मेगावाट बेच्न सक्यौँ भने यसका के कस्ता खालका समस्याहरू छन् भनेर थाहा पनि हुन्छ र भोलि त्योभन्दा बढी बेच्नको लागि के गर्नुपर्ने रहेछ भन्ने खालको पनि हुन्छ. त्यसले गर्दा एउटा सुरुवात मान्नुपर्छ, यसलाई एउटा ढोका खुल्यो भनेर मान्नुपर्छ. र यो ढोका खुल्दा खुल्दै यसका यहाँ चाहिँ थुप्रै अपर्च्युनिटीहरू छन् भनेर लाग्नुपर्छ. तर म के भन्छु भने हामी जतिसुकै अपर्च्युनिटी भए तापनि हामीले भारतले 10 वर्षमा 10,000 मेगावाट किन्छु भनेर एक खालको सम्झौता त गर्यो, तर त्यो पुरा गर्नको लागि अब अर्को कुराको छ भने नेपालभित्र पनि खपत त बढेर जान्छ अब भोलिदेखि, अनि बिस्तारै वर्षैपछि बढिरहेको छ. अहिले 13,500 मेगावाट त नेपालभित्र खपत गर्ने भनेर भनेको छ, तर यो सबै नेपालभित्र खपत गर्नलाई भारतमा बेच्नलाई भोलि छिमेकी देशहरूमा बेच्नको लागि हामीले तयारी कतिको गर्यौँ होइन. अब त्यहाँ उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ त्यति बिजुली भन्ने कुरामा चाहिँ सरकारले अलिकति गम्भीर भएर सोच्नुपर्छ. नत्र भने भोलि चाहिँ हामीले भारतले 10 वर्षमा 10,000 मेगावाट त किनिदिन्छु भनेको थियौँ, बङ्गलादेशले पनि किन्छौँ भनेको थियौँ, तपाईँहरूले बिजुली दिन सक्नु भएन भन्ने खालका कुराहरू आउन सक्छन् भोलिका दिनमा. किनभने यो बिजुली उत्पादन गर्ने भनेको आजको भोलि त उत्पादन हुँदैन, यसलाई समय लाग्छ. र एउटै प्रोजेक्ट बनाउनको लागि 5-7 वर्ष 10 वर्ष लाग्छ. अनि अर्को कुरा, सरकारका नीतिगत समस्याहरू यति छन् कि एउटा मन्त्रालयबाट अर्को मन्त्रालय जाने 16 मन्त्रालय धाउनुपर्छ. यी सबै कुराहरू यदि साँच्चै नै समयमा सक्ने हो भने हामी के बनिरहेछौँ भने विदेशी लगानी चाहिन्छ, स्वदेशी पुँजी चाहिन्छ, 61 खरब पैसा चाहिन्छ भनेर भनिरहेछ. यति धेरै पैसा चाहिने कुरा, समयमा सक्नुपर्ने कुरा, 10 वर्षमा सक्नको लागि यो यो 16 मन्त्रालय धाउने गर्यो भने 5 वर्ष 10 मन्त्रालय धाउँदै जान्छ.
नीतिगत नीतिगत सुधार चाहिँ अपरिहार्य छ. हस् हस् गणेश कार्कीज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दै थियौं वा निजी क्षेत्रको ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष गणेश कार्कीसँग, विशेष गरी बाढ़ी पहिरोले ऊर्जा क्षेत्रमा वा विद्युत आयोजनाहरूमा पुर्याएको क्षति, यसको क्षति अब भइसकेपछि यसको पुननिर्माणमा गर्नुपर्ने काम लगायतका सन्दर्भमा हामीले कुराकानी गर्यौं. प्राविधिक साथी राजु थापालाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.